फिर आगे देखिए अल हजर, हजर समझ गए ना क्या बात है कि
हाँ
रोक देना, आप अपना ही माल इस्तेमाल नहीं कर सकते। इसकी दो दलीलें इमाम हाकिम और इमाम दारुकुतनी ने काब बिन मालिक से रिवायत न, बिलाशुबा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुआज़ रज़ियल्लाहु तआला अन्हु को अपने माल में तसर्रुफ से रोक दिया था और इनके जिम्मे कर्ज की अदायगी के लिए इसको फरोख्त कर दिया था। समझ गए, यानी माल मांस का था लेकिन आपने रोक दिया और इनके जिम्मे कर्ज की अदायगी के लिए इसको फरोख किया, यानी आपने साथ किसका दिया, कर्ज ख्वाह का। देखिए हमारी नजर में हमेशा मकरूज मजलूम होता है, लिख लें अपने पास कहीं, हमेशा मकरूज मजलूम नहीं होता, ये जुमला लिखें, मकरूज इज नॉट ऑलवेज द विक्टम, वो बाज़वा जालिम भी होता है। तभी तो लोग फिर देना नहीं पसंद करते। किसी भी सोसाइटी से नेकियों का रिवाज कब खत्म हो जाता है, जब दूसरे लोग उस नेकी को लेकर भूल जाएं, और वही बात जिसको हमारे यहाँ कहते हैं कि नेकी कर दरिया में डाल, आजकल तो कहते हैं खुद ही दरिया में कूद जाओ, किसी के साथ नेकी का कोई मामला ही ना करो। वजह क्या है, क्योंकि बहुत सारे लोग इस तरह के मामला को अपने ऊपर लेकर फिर बाद में किसी दूसरे पे चले जाते हैं। फिर इसी तरह अल्लामा शौकानी इस हदीस की शरह में लिखते हैं, नबी सल्लम के मास रजी अल्लाह अन्हु को अपने माल को इस्तेमाल करने से रोकने से ये दलील मिलती है कि हर मकरूज को अपने माल को इस्तेमाल करने से रोकना दुरुस्त है, और ये कि हाकिम के लिए मकरूज का माल इसके कर्जे की अदायगी के लिए बेचना जायज़ है। यानी फिर हुकूमत बेचेगी, जैसे आपने यहाँ सुना ना कि बैंक करप्सी होती है, फिर गवर्नमेंट उस घर को बेचती है, या पता नहीं बैंक बेचता है, कौन बेचता है आई डोंट नो, लेकिन बहरहाल यानी जो भी मामले होते हैं इसमें ये ज़हन में रखें कि फिर जिसका पैसा देना है उसके बारे में आपके दिल में ये चीज़ मौजूद होनी चाहिए कि ये काम ज़रूरी है। फिर इसके बाद देखिए, ख्वाह वो माल कर्ज की वापसी के लिए काफ़ी हो या ना हो, उसके मौलिफ अहले बैत शाफी मालिक अबू यूसुफ और मोहम्मद का यही मजहब है। अलबत्ता उन्होंने हाकिम के माल में तसर्रुफ से मना करने के जवाज के लिए कर्ज ख्वाहों के मुतालबे की कैद लगाई है, यानी अगर कर्ज ख्वाह मुतालबा करे फिर हुकूमत बेचेगी, बस इतना फर्क है। यानी अगर वो जिन्होंने लेना है वो ही नहीं बोल रहे तो फिर ठीक है, इट्स फाइन, आप जो भी चाहें कर लीजिए, और अगर कोई कहता है बेचो तो फिर उसको करना पड़ेगा। शाफई से रिवायत किया गया कि मसलियत ख्वाहों के मुतालबे से पहले लगाना भी सही है। किताब अल बहर में यह भी नकल किया गया कि जैद बिन अली, नासिर और अबू हनीफा के नज़दीक मकरूज को अपने माल में तसरुफ से रोकना दुरुस्त नहीं, बल्कि हाकिम इनको कैद में डाल दे यहाँ तक कि वो कर्ज अदा कर दे। इस सिलसिले में नबी सल्लम के इरशाद, मुसलमान का माल हलाल नहीं, यानी इसका लेना जायज़ नहीं, इसे दलील पकड़ी गई है। लेकिन इस हदीस की माज वाली हदीस से तख़सीस हो चुकी, लिहाजा इस हदीस से मकरूज को माल में तसरुफ से रोकने की ममानियत पर इन हजरात कराम का इस्तदलाल दुरुस्त नहीं, वल्लाहु आलम। अमीर सनानी कहते हैं, यह हदीस इस बात की दलील है कि हाकिम मकरूज माल में तसरुफ से रोक देगा और इसके माल को कर्ज ख्वाहों में तकसीम करने की गरज से इसका। अलामा सनानी मजीद कहते हैं कि अलावा अजी उमर रजी अल्लाह अन्हु ने जोहैना कबीले के असीफ नामी शख्स के बारे में इसी तरह फैसला किया जैसा कि अल्लाह के नबी ने माज के साथ किया, यानी उनको उन्हीं की चीज इस्तेमाल करने से रोक दिया। कुर्क करने का लफ्ज़ सुना मैं अपने उर्दू में, वो यही होता है। इमाम मालिक ने अब्दुर्रहमान बिन दलाफ मुजनी से रिवायत नकल की, बिलाशुबा जोहैना कबीले का एक शख्स हाजियों पर सबकत लेने की गरज से गिरां कहते हैं महंगी महंगी कीमत में सवारियां खरीदता था, फिर वो इन पर तेज रफ्तारी से आता और हुज्जाज पर सबकत ले जाता। बात समझ रहे, यानी अच्छी सवारियां महंगी खरीदता, फिर इस पर तेज रफ्तारी से आता और हिजाज पर सबकत ले जाता, वो इसी शौक को पूरा करते करते मुफलिस हो गया। तो इसका मामला उमर बिन खत्ताब रज़ी अल्लाह अन्हु के सामने पेश किया गया, उन्होंने फरमाया, अम्मा बाद है लोगो, बेशक जो है ना कबीले का आसीफ है अपने दीनों अमानत को इस बिना पर बर्बाद करने पर राजी हो गया कि कहा जाए कि वो हाजियों पर सबकत ले गया, यानी शोबाजी के लिए सिर्फ रेस के लिए घोड़े दौड़ाना और दूसरों के ऊपर आगे बढ़ने की ख्वाहिश रखना, दूसरों सबकत लेने की ख्वाहिश रखना। खबरदार, बिलाशुबा वो कर्ज पर खरीदारी तो करता रहा लेकिन अदायगी से एराज करता रहा, यहां तक कि कर्ज ने इसको घेर लिया। बस जिसका इसके जिम्मे कर्ज हो वो कल दिन में हमारे पास आ जाए, हम उसका माल इन यानी उनके कर्ज ख्वाहों के दरमियान तकसीम कर देंगे। खबरदार कर्ज से बचो क्योंकि इसका आगाज गम और इंतहा मुफलसी है। इसको हाईलाइट कर लें, ये जुमले आप डाला करें अपने अपने फेसबुक्स में और इधर उधर जो आप इस बुक में पढ़ें। कर्ज का आगाज गम से शुरू होता है, जब लेने आता है बंदा बड़ा दुखी होता है और एंड पे अमूमन मुफलिस होता है। علامہ قرطبی کہتے ہیں اس بارے میں، حاکم کو اختیار ہے کہ اس پر الحجر عائد کرے، یعنی اس کی چیزیں اس کو لینے سے روک دیں، استعمال سے روک دیں، اور اس کے ہاں موجود مال میں حق استعمال کرنے سے اس کو محروم کر دے، اس کے مال کو جمع کرے اور قرض خواہوں کو جمع کر کے ان میں تقسیم کر دے۔ حضرات صحابہ دیگر اہل علم جمہور جیسے عمر، عثمان، علی ابن مسعود، عروہ بن زبیر رضی اللہ عنہ، اوزائی، مالک، شافعی اور احمد رحمہ اللہ کا یہی مذہب ہے۔ نخعی، حسن بصری اور ابو حنیفہ نے کہا کہ حاکم کو الحجر لگانے اور اس کے یہاں موجود مال میں استعمال کے حق سے محروم کرنے کا اختیار نہیں، اس کی بجائے حاکم اس کو گرفتار کرے گا تاکہ وہ اپنا مال فروخت کر کے ان کا پورا پورا حق ادا کرے۔ ان حضرات کے خلاف جمہور، جمہور کس کو کہتے ہیں؟ میجورٹی آف دی اسکالرس کی دلیل معاذ رضی اللہ عنہ کے مفلس ہونے والی سابقہ حدیث پر ہے۔ عمر بن خطاب رضی اللہ عنہ نے جوہینہ قبیلے کے شخص کے متعلق بھی اسی طرح فیصلہ کیا۔ آپ میں سے کون اس آخری بات کو اپنے لفظوں میں سم اپ کرے گا تاکہ میں دیکھوں کہ آپ لوگ صحیح سمجھے؟ جی، یہ آخری بات جو چل گئی کیا ہے اس کا، الحجر اور یہ ساری چیزوں کو کریں، آپ بک کھول کے بھی کر سکتی ہیں۔
جی، جو مجھے سمجھ آیا وہ یہی کہ جو اگر آپ نے بورو کر، آپ نے لینڈ کرا ہوا کسی کو منی، تو جو بورور ہے جس نے بورو کرا ہوا ہے آپ اس کو سٹاپ کر سکتے ہیں ٹو سپینڈ منی آن اینڈ وات ایور لائف سٹائل ہی ہیز مینٹین، تاکہ پھر وہ اپنے پیسے، اس کے پر حق ہے کہ اس کو روک دیا تاکہ اپنے پیسے۔
جی، بات واضح، یعنی جس کی چیز ہے وہ اپنی چیز کو استعمال کرنے سے روکا جا سکتا ہے کیونکہ اس نے ادائیگی نہیں کی، یہ مطلب ہے۔ اب آگے دیکھیے گا، ایس اس کے صدقے کی واپسی، اس قسم کا مقروض اگر اپنا مال بطور صدقہ دے تو وہ بھی قبول نہیں کیا جائے گا۔ بات نوٹ کریں، مقروض کون ہے؟ جس نے قرض لیا ہوا ہے، اب وہ صدقے کے طور پہ دینا چاہتا ہے۔ ذرا پڑھتے ہیں روایت کو، امام بخاری تحریر کرتے ہیں، اس بارے میں باپ کے بہترین صدقہ وہی ہے کہ اس کے بعد بھی آدمی مالدار رہ جائے۔ یدی سنی بھی آپ نے، بہترین صدقہ وہ ہے کہ جس کو دے کر آپ خود نہ فقیر ہو جائیں اور آپ باہر بعد میں دوسروں سے مانگے کہ اب ایک جوڑا مجھے دے دو، میں پہن کے باہر تو ہوں، اس کی اجازت نہیں ہے۔ اپنا گھر پورا صدقے میں دے کر بچوں کو سڑک پہ کھڑا کریں اور کہیں کہ اچھا اب اللہ جو بھی چاہے گا کرے گا، یہ نہیں چاہیے، ٹھیک ہے؟ اس کے بعد بھی مالدار رہ جائے، اور جو شخص صدقہ کر کے خود محتاج ہو جائے یا اس کے بال بچے محتاج ہوں یا اس کے ذمے قرض ہو، تو قرض کی واپسی صدقہ، غلام آزاد کرنے اور ہبہ پر مقدم ہوگی، اور وہ یعنی اس کا صدقہ غلام آزاد کروانے والے اور بطور ہبہ دیا ہوا مال اس کو لوٹا دیا جائے گا۔ اس کے لیے یہ جائز نہیں کہ وہ صدقہ وغیرہ کر کے قرض کی عدم ادائیگی سے لوگوں کے مالوں کو ضائع کر دے۔ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، جو لوگوں کے مال برباد کرنے کی غرض سے لیتا ہے اللہ تعالیٰ اس کو برباد کرتے ہیں۔ کلیئر ہے بات؟ اب آپ ذرا نوٹ کیجئے، اب بات بڑی چپتی ہوئی کہنے لگی ہوں میں، قرضوں میں ڈوبے میں، رائٹ، ڈونیشنز بھی دے رہے ہیں، عمرے بھی ہو رہے ہیں، نفلی عبادات جس میں مال لگ رہا ہے، بڑی دعوتیں کرتے ہیں۔ کبھی آپ نے، میں نے کسی اپنے پیارے کے گھر دعوت کھائی ہو شادی کی اور دیکھا ہو کہ اس نے کم از کم 10 لاکھ روپیہ لگا دیا؟ مثال ہے، کبھی ہمارے دل میں سوال آتا ہے کہ ان کے اوپر قرض تو نہیں ہے؟ یعنی کوئی نیکی، ایون صدقہ دے رہے ہیں آپ، آپ مت دیجئے صدقہ، آپ مسجد میں ڈالتے ہیں نا صدقے میں، آپ صدقے کی نیت سے نہیں ڈالیں، بالکل نہیں ڈالیں۔ آپ نے اگر $20 بھی ڈال دیا نا تو آپ چیک کریں، آپ نے کسی کے $20 تو نہیں دینے تھے، آپ وہ اپنے $20 کا قرض چکائیں، یہ بڑی نیکی ہے مسجد میں صدقہ ڈالنے سے۔ یہ نمائشی نیکیاں ہوتی ہیں، بعض دفعہ ہم بس پمپ اینڈ شو، گلیمری، بڑے بڑے، میں خود سوچتی ہوں اکثر اپنے اوپر لے کر کہ دل کیسے چاہتا ہے، کیونکہ سوچتے نہیں ہیں نا۔ اور کہاں پھر شادیوں کے لیے قرض لینا، نوٹ کیجئے گا یہ بات، کتنا معروف ہے ہمارے کلچر میں بیٹی کی شادی کے لیے قرض لیا، حالانکہ یہ بیٹی کی شادی کے لیے قرض کبھی بھی نہیں لینا چاہیے، اگر کوئی لے تو بیٹے کی شادی پہ لے۔ کیوں؟ کیونکہ اسلام تو سارا خرچ شادی کا بیٹے کی شادی پہ ڈالتا ہے، لڑکے پہ ڈالتا ہے۔ یہ جو حق مہر اور طلاق مرد کے ہاتھ میں دی گئی ہے، یہ وجہ اس کی یہ ہے کہ اسلام کی شادی کا پورا خرچہ مرد چلاتا ہے، اور شادی کا خرچہ وہ نہیں ہوتا جو بڑے بڑے ہالز کو دینا اور سجانا سنوارنا، وہ ہوتا ہے کہ دلہن آنی ہے تو کہاں رہے گی، اس کو ایک کمرہ چاہیے، گھر چاہیے، کوئی کرسی چاہیے، میز چاہیے، صوفہ چاہیے، اس کے سونے کا انتظام کرنا ہے، مرد کرتا ہے۔ اس کے آتے ہی اگلے دن گھر میں کھانا پکنا ہے، برتن چاہیے، کوئی پریشر کوکر ہے، کوئی پلیٹ ہے، ڈونگا، یہ مرد کرتا ہے۔ इस्लाम तो मर्द को इतने कामों पे लगाता है, तो कहाँ लोग कर्जा लेकर ऐसे काम करें। तो ये कर्ज एक वबा है, इसको करें। अरबी जुबान में कहते हैं कि कर्ज मोहब्बत की कैंची है, मोहब्बत को काट देता है। जिसका आपने कुछ देना होता है ना, आप हमेशा उसे दबेंगे। आज तो हमारी हुकूमतें कर्जों में फंसी हुई हैं, पूरी पूरी नेशंस, पूरी पूरी आवाम कर्जों में डूबी पड़ी, तभी तो सर नहीं उठा सकते। एक दफा कर्ज लेते हैं या लोन या एड लेते हैं, सारी जिंदगी उनके उल्टे सीधे मुतालबे मानते हैं। तो लिहाजा जितना बच सके इससे बचें। अच्छा, फिर मुझे हैरत उन लोगों पे बहुत होती है जिनको मैं अक्सर इर्द गिर्द देखते हैं, बंदा खुद ही लोग अपने मसले सुनाते हैं, तो फिर मैं खुद सोचती हूँ, जेवर भी पास होता है, कर्ज नहीं अदा करे। मसलन बीवी हैं, उनके पास सैकड़ों का जेवर है। मैं आपको छोटी सी मिसाल देती हूँ, प्रैक्टिकली ऐसा हुआ हमारे किसी मुल्क में। स्टूडेंट्स थी तो उन्होंने जब कर्ज की आयतें पढ़ी, जो भी सूरह बकरा में आती हैं, तो वो जब पढ़ी, उसके बाद उन्होंने शेयर किया। कहती हैं घर गए, कर्ज था को मियाँ पे होगा, इन पे भी था नहीं। कहती मैंने अपना जेवर निकाल के दिया मियाँ को कि जो जिस रेट पे बिकता है इसको बेच के अपना कर्ज अदा करें। हैरत गुम हो गई कि घर में जेवर इतना था कि वो दिया और आराम से मियाँ का कर्ज उतर गया। मियाँ भी फारिग और वो जेवर जो कभी पहने ही नहीं। सिर्फ पूछते हैं हम, उनकी शक्ल देखते हैं थोड़े थोड़े सालों बाद, किस खैर से ये ठीक है ना, बुत रखे हुए अपनी जगह पे, क्या लेना देना। सर पे कर्ज है। और उससे भी बड़ी मुझे हैरत एक और सिस्टर से हुई कि वो कहती कि उनके सास ससुर हैं, तो उन्होंने अपना घर भी कर्ज पे लिया हुआ। कर्ज से प्लस जो अगली चीज सूद है वो तो अंदर ही, आपको पता ही जो सिस्टम है चलता हो। फिर हर बच्चे के लिए घर ले रहे हैं आप, नहीं, एक घर हमें किसी ने कहा ले लो। अच्छा भाई ये क्यों ले, ये तो वो छोटे के लिए ले रहे हैं, उसके लिए भी जरूरी है। अच्छा जी ये बड़े के लिए ले रहे हैं। खैर हुआ क्या, कहने की बात खुलासा क्या हुआ कि जिस जिस बच्चे के नाम पे वो घर ले सकते थे, सबकी किस्तें जाती। कैन यू बिलीव कि एक सिस्टर जो कह रही है कि साजा आपको पता है कि चार पांच घरों की किस्त हर महीने देते हैं मेरे ससुराल वाले। मैंने कहा अब आपका इश्यू क्या है, कहती अब एक और घर ले रहे हैं। मैंने कहा ये अब क्यों ले रहे हैं, जिन मौलवी साहब ने एक घर का फतवा दिया था चले वो सारे बच्चों पे तो पूरा आ गया। कहते नहीं अब एक घर लेके किराए पे चढ़ाते हैं तो उसके पैसों से ये सारे कर्जे चढ़ेंगे। आउज़ु बिल्ला। आप बचपन में वो खेली है भूल भुलैया, बच्चों की गेम होती थी ना, इधर से जाओ रास्ता ढूंढो, किट 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 होते वो फिर वहीं खड़े के पड़े। तो मैंने कहा कि उन्हें बोलो पांच घर जो कर्जे पे हैं तो उनमें से एक बेचो तो तीन घरों को पे ऑफ कर लो। कहती वो नहीं मानेंगे, कहते हम अपनी जिंदगी में ये नहीं होने देंगे। तो बेवकूफी कितनी है। मैंने कहा जाके उनको फिगर लिख के दिखाओ कि ये तुमने अगर इतने लाख का घर लिया है तो हर महीने थोड़ा थोड़ा देने की वजह से तुम्हें 6 लाख का घर जो वो पड़ा है, तो ये बेवकूफी नहीं है। आप अपना पैसा अपने पास रख रहे हैं और दूसरों को पैसे पे पैसा दे रहे हैं। जो सिस्टम है सारा आपको अंदाजा तो है कि हर महीने वो आपको मुफ्त में थोड़ी दे देंगे 20 साल में आप अपना घर पे ऑफ करें, ये तो उनका कारोबार है, आप उनके साथ करें। तो बहरहाल ये तो एक घन चक्कर है, इसमें वही बचेगा जिसको अल्लाह समझ देगा। और देखिए दुनियावी हिसाब से भी बहुत बेवकूफी है, अगर सवाब और गुना को एक साइड पे करते, हलाल और हराम को बिल्कुल एक साइड पे कर दें आप, इसके बावजूद जिस बंदे को थोड़ी सी अकल है, थोड़ा मैथमेटिक्स आपको आता है ना, दो काम आप बहुत सोच के करेंगे। एक तो ये घर जो लेते हैं लोग, मैं सिर्फ कैलकुलेटिंग माइंड की बात कर रही हूँ, और दूसरा आप कभी सुनारों से जाके जेवर ऐसे नहीं खरीद के ले आएंगे कि जो आपको वो सजा के संवार के डब्बों में 100 वाली चीज वो आपको 150 की पकड़ाते हैं, और आप 2 दिन बाद चले जाए ना खरीदने के बाद तो वो आपको 80 का भी नहीं लेंगे। जितना ये दिमाग खराब होता है, अल्लाह अकबर, जो मर्द इन सारी चीजों को कहते तुम औरतें बेवकूफ हो, सिर्फ लूटवा के आती है। और 3 दफा एक सोना सुनार के पास जाके वापस आ जाए, वो कहते हैं असल रकम हमारे पास आ चुकी होती है, हम कहीं मोतियों का बदन दे आते हैं, कभी पत्तियों का, कभी वो कांट का, कभी बनवाई का, कभी नए का कराने का। तो जाहिर है कि आप अपना दुनियावी नुकसान भी तो करते हैं ना उसमें, लेकिन आप देखिए कि कर्ज जैसी मुसीबत को हम इतनी बड़ी मुसीबत नहीं समझते। फिर आप आगे थोड़ा सा पढ़िएगा, इस बारे में बाप के बेहतरीन सदका वही है कि इसके बाद आदमी मालदार रह जाए, जो शख्स सदका करके खुद मुख्ताज हो जाए, या इसके बच्चे मुख्ताज हों, या इसके जिम्मे कर्ज हो, तो कर्ज की वापसी सदका गुलाम आजाद करने और हिबा पर मुकदम होगी, और वो यानी इसका सदका गुलाम आजाद करवाने वाले के लिए और बतौर हिबा दिया हुआ माल इसको लौटाया जाएगा। यानी अल्लाह ताला विल नॉट एक्सेप्ट योर एनी एक्स्ट्रा डीड, कि जाओ पहले अपना कर्ज दूर करो, अपना दूर कर दो वो बेहतर है। اس کے لیے یہ جائز نہیں کہ وہ صدقہ وغیرہ کر کے قرض کی عدم ادائیگی سے لوگوں کے مالوں کو ضائع کرے. نبی صلی اللہ علیہ وسلم نے فرمایا, جو لوگوں کے مال برباد کرنے کی غرض سے لیتا ہے اللہ تعالیٰ اس کو برباد کرتے ہیں. صدقہ واپس کرنے کی حکمت بیان کرتے ہوئے علامہ عینی کہتے ہیں, کیونکہ قرض کی واپسی واجب ہے. اور یہ ہائی لائٹ کریں جملہ, یہ لکھیے بلکہ اس کو شیئر کریں اس جملے کو, قرض کی واپسی واجب ہے, صدقہ نفل ہے. تو فرض چھٹے ہوں تو نفل پڑھتے رہیں گے. کبھی آپ نے کسی کو دیکھا کہ وہ نفلوں پہ نفل پڑھ رہا ہے, بھائی آپ فجر کیوں نہیں پڑھ رہے؟ کہتے نہیں نفل پڑھ لوں, اور اتنے میں سورج نکل آئے. فرض چھوڑ کر نفل میں کھیلنا, میں اکثر اسٹوڈینٹس کو یہ کہتی ہوں, آپ کو بھی یہ کہوں گی, آپ نے جو کورس جوائن کیا, جو کلاسز لی ہیں, یہ آپ کا فرض ہے. اب یہ آپ کی فرض نہیں کی ہے, فرض عبادت. آپ اس کو چھوڑ کر کریں, آج وہاں جا رہے ہیں, وہاں وہ قرآن خوانی, آج وہاں ایک درس میں جا رہے ہیں, ہماری دوست نے ہمیں آج لنچ پہ بلایا, چاہے وہاں وہ جا کے آپ سے 10 سپارے بھی پڑھوا لیں گی نا, تو آپ نے فرض چھوڑ کے نفل کیا. بات سمجھ گیا؟ تو فرض سب سر پہ ہو تو نفل قبول نہیں ہوتے. بس جس شخص نے قرض لے کر صدقہ کیا اور اس کے پاس ادائیگی کے لیے کچھ نہیں, تو وہ اس وعید میں داخل ہو گیا. جس نے لوگوں کے مالوں کو لیا, اس بات کی دلیل امام نسائی نے جابر رضی اللہ عنہ سے روایت نقل کی ہے. ایک شخص نے اپنا غلام اپنی موت کے ساتھ آزاد کرنے کے لیے کہا, اور وہ شخص محتاج تھا اور اس کے ذمہ قرض بھی تھا. رسول اللہ صلی اللہ علیہ وسلم نے اس غلام کو 800 درہم میں فروخت کیا اور یہ رقم اس کے مالک کو دے دی اور فرمایا, اپنا قرض ادا کرو. بات سمجھے؟ میرے بعد یہ چیزیں ڈونیٹ کر دو, کوئی ضرورت نہیں ڈونیٹ کرنے کی, پہلے اس کو بیچو اور اپنا قرض اتارو. اور 800 درہم کا یہ غلام تھا. آپ کو پتہ درہم چاندی کے سکے ہوتے تھے, 800 درہم, میں سوچ رہی ہوں کتنی ایک بھاری قیمت کے غلام ہوتے تھے, لیکن اللہ کے نبی نے اس کو آزاد کیا کہ کوئی ضرورت نہیں اس کو آزاد کرنے کی, تم پہلے اپنا قرض ادا کرو. تو آپ کو لگ رہا ہے نا کہ جس کو انگلش میں کیا کہتے ہیں, ایٹ یور فرسٹ پرائیورٹی, پہلی فرصت میں یہ کام کر دیجیے, یہ مراد ہے. چلیے اب اگلا مسئلہ بڑا سیریس ہے. اب یہ اس کو ذرا پڑھتے ہو تو آپ کمر سیدھی کر کے بیٹھ جائیں, کیونکہ ابھی تو صرف زندگی کے معاملے تھے نا. اب ذرا دیکھیے کہ جس کے سر پہ قرض ہو اور وہ مر جائے, پھر کیا ہوگا؟ مقروض کی وفات کے بعد مالی اثرات والے قانونی اقدامات, لیگلی ایسے سٹیپس کو اٹھانا کہ جس کا اس کے مال پہ اثر پڑتا ہے, وہ کیا ہے؟ مقروض کے انتقال کے بعد قرض کی ادائیگی کو یقینی بنانے والے مالی اثرات کے حامل قانونی اقدامات میں سے دو یہ ہیں. نمبر ایک, وصیت پر قرض کی ادائیگی کے بعد عمل کرنا, اور نمبر دو, تقسیم وراثت کا قرض کی ادائیگی کے بعد ہونا. آپ سب نے نہیں پڑھی نا, سورت نساء تک نہیں پہنچے ہوئے, کسی نے اگر پڑھا بھی ہوگا, دورہ قرآن میں تھوڑا بہت سنا, جہاں بھی قرآن پاک میں وراثت اور وصیت کی بات آتی ہے تو کیا کہا جاتا ہے؟ مِن بَعْدِ وَصِيَّتٍ أَوْ دَيْنٍ. بات واضح؟ $1,000 کو چھوڑ کے مرا, اس کے بیوی بچوں میں بانٹنا ہے. اس سے پہلے کیا کیا جائے؟ مِن بَعْدِ وصیت 1/3 کی ہو سکتی ہے, $1,000 میں $333 کی اس نے وصیت کی جا سکتی ہے. چیک کیا جائے گا کی ہے کہ نہیں, نہیں کی, اٹس اوکے, لیٹ اٹ گو. پھر 1,000 واپس ہے. اب کیا؟ مِن بَعْدِ دَيْن, پہلے قرض, اس کے ذمہ 500 قرض تھا, اس 1,000 میں سے 500 پہلے مائنس کیا جائے گا, قرض واپس ہوگا. اب 500 کو واپس لوگوں میں بانٹا جائے گا. یہ نہیں ہو سکتا کہ سارے بچوں کو وراثت کے ساتھ قرض بھی بانٹ دیا جائے. آج یہی ہو رہا ہے, اس کو پڑھتے ہیں پھر آگے دیکھیں گے انشاءاللہ. وصیت پر قرض کی ادائیگی کے بعد سب سے پہلے قرض ہے, یہ تو بات جنرل ہے. دیکھیں obviously جو چیز آپ نے کسی کو دینی ہے وہ تو آپ کی ہے ہی نہیں, تو وصیت 1/3 ہے. تو وصیت 1/3 کیسے ہوگی؟ ابھی یہ جو میں نے بات کی نا, یہ مثال دی تھی, تو اس کو ایک تھوڑے سے ٹیمپو سے سمجھ لیتے ہیں کہ ایک شخص ہے, اس کے پاس $1,000 تھے, اس نے وصیت بھی کی. میرا تو یہ فیورٹ ٹاپک ہے, جب بھی یہ وصیت کا ٹاپک آتا ہے میں لٹرلی آپ سوال جواب بھی کراتی ہوں. آئی لو اٹ, کیونکہ یہ اتنا مزے کا ٹاپک ہے. اتنے مر گئے, یہ ہوا, اتنا ترکہ چھوڑ گئے, یہ ہو گئے, وہ ہو گئے, لیکن اب ہم ذرا اس کو زبانی طور پہ, ذہنی طور پہ کرتے ہیں. $1,000 کوئی چھوڑ کے گیا, لکھیں ذرا. اب 1,000 چھوڑا تو اس کے اوپر 200 کا قرض بھی تھا, اور اس نے 1/3 کی وصیت کی, کیا کریں گے سب سے پہلے؟ شاباش, 1,000 سے 200 مائنس کر دیں گے تو کتنا رہ گیا؟ 800. اب 800 میں سے 1/3 نکال دیں گے, آلموسٹ 200, 870, 60 کچھ اتنا رہ جائے گا. پیچھے کیا رہ گیا 800 میں سے؟ پھر تقریباً چلے ہم 250 بھی نکال دیں تو پیچھے کوئی 600 समथिंग रह जाएगा, उसको जाके वारसों में बांटा जाएगा। सबसे पहले कर्ज, फिर वसीयत, फिर विरासत। ऐसे एक एरो बना लें, कर्ज फिर एक एरो डालिए तो वसीयत, फिर आगे जाइए तो विरासत। वसीयत विल नहीं, कोई देता है कि भाई कहता है कि भाई मेरे माल में से इतना किसी को दे दें दे दें, वो फिर दिया जाएगा। ये आप लोग पढ़ेंगे सूरत निसा में इंशाल्लाह, डोंट वरी। अदायगी कर्ज को यकीनी बनाने की खातिर शरीयत का एक हुक्म यह है कि मैयत की वसीयत पर अमल कर्ज अदा करने के बाद हो। कुरान मजीद में अगरचे तनफीज़ वसीयत क्या होता है, वसीयत को नाफिज करना, इम्प्लीमेंट ऑफ विल का जिक्र कर्ज से पहले हुआ है, लेकिन उलमा के इस बात पर इजमा है कि इब्तदा कर्ज की अदायगी से होगी। इस बारे में उन्होंने इस हदीस से भी इस्तदलाल किया है, दलील दी है, जिसको हजरत आयमा, शाफई, अहमद, तिरमजी, इब्ने माजा, अबू दाऊद, तियालसी ने हजरत अली रजी अल्लाह से रिवायत नकल की। उन्होंने फरमाया, बिला शुबा तुम ये आयत पढ़ते हो, क्या है आयत, ये ऊपर हाईलाइट कर लीजिए, मिन बादी वसीयतें यूसी बिहा औ दैन। देखने में क्या लफ्ज पहले आ रहा है, वसीयत, दैन बाद में। तो कहते हैं कि बेशक आयत में पढ़ने में तो ऐसे ही है, वसीयत के बाद जो तुम वसीयत करते हो, या कर्ज के बाद, और बेशक रसूलुल्लाह ने वसीयत से पहले कर्ज अदा करने का फैसला किया। और भी तो आती है ना, देखिए ना, अगर 1,000 में से आप वसीयत पूरी करेंगे किसी की, तो 1,000 में से आपको $333 देने पड़ेंगे, पीछे रह गया, ठीक है, 6666 रह गए। अब अगर आप कर्ज उसमें से बाद में निकालते हैं, वसीयत पहले आपने ज्यादा ले ली, कर्ज बाद में निकाला, तो ज्यादती किसके साथ हुई, इनहेरिटर्स के साथ ज्यादती हुई। तो पहले बस सिंपल सी ठेठ जुबान में कहते हैं, भाई पहले जिसका जो लेन देन है वो पूरा करो, पहले देखो तुम्हारे पास असल में है कितना, अब इतना है, अब इसके 3 टुकड़े कर लो, ये मतलब है। इमाम तिर्मिज़ी ने तहरीर किया, आम अहले इल्म का अमल इसी पर है कि बेशक वसीयत पहले कर्ज की अदायगी से इब्तदा की जाएगी। इमाम बुखारी इस बारे में लिखते हैं, अल्लाह ताला के इरशाद, तर्जमा, हिस्सों की तकसीम वसीयत के बाद जो के करता है, कर्ज के बाद की तफसीर के मुतालिक बाब, और मनकूल है कि बिलाशुबा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कर्ज को वसीयत पर मुकद्दम करने का हुक्म दिया, और अल्लाह ताला का फरमान है, बिलाशुबा, तर्जमा, बिलाशुबा अल्लाह ताला तुम्हें हुक्म देते हैं कि अमानतें इनके हकदारों को अदा कर दो, तो अमानत कर्ज का अदा करना नफिल वसीयत के पूरा करने से ज्यादा जरूरी है। बात वाज़ है। इमाम अबू बकर जस्सास लिखते हैं, इस बारे में अहले इस्लाम में कोई खिलाफ नहीं है, उलमाए मुकद्दमीन और मुतखरीन का इस बात पर इजमा है कि कर्ज वसीयत पर मुकद्दम है। आयत शरीफा में वसीयत से पहले जिक्र करने का तकाजा ये नहीं कि आगाज भी इसके साथ किया जाए, क्योंकि आयत में मौजूद लफ्ज औ किसको कहते हैं, या, ठीक है, और के मानों में तरतीब पर दलालत नहीं करता, यानी तरतीब कुरान में कुछ और है लेकिन अमल दूसरा है। तो कुरान में ये नहीं कहा गया कि तरतीब से स्टेप बाय स्टेप करो, बस दोनों चीजों को पेश कर दिया गया साथ रख के। इमाम अबू बकर जस्सास कहते हैं, वसीयत के कर्ज से पहले जिक्र करने से ये लाजिम नहीं आता कि कर्ज से पहले इब्तदा भी इसी के साथ की जाए, क्योंकि लफ्ज औ से तरतीब लाजिम नहीं होती। बाकी वसीयत के कर्ज से पहले जिक्र करने की मुफस्सरीन ने कई हिकमतें बयान की, जिनमें से एक ये है कि वसीयत में कोताही का अंदेशा कर्ज के मुकाबले में ज्यादा होता है, क्योंकि वसीयत करने वाला तो फौत हो चुका होता है, मगर कर्ज ख्वा अदायगी कर्ज में कोताही की राह में रुकावट होते हैं। नहीं समझ आई बात, देखिए ये आप पढ़ेंगे इंशाल्लाह जब आए, तो वहां मैंने बहुत इंजॉय करते हुए ये टॉपिक पढ़ाया हुआ, होपफुली आप इंजॉय करेंगे इंशाल्लाह ताला। अब आप समझिए कि वसीयत आपने अपनी मर्जी से की ना, मेरी फुफ्फो को ये दे दें, खाला को ये दे दें, अब मामा, खाला, फुफ्फो, नाना, फलां, किसी को पता तो नहीं है ना क्या आप देंगी, अंडरस्टैंड कीजिए। कर्ज किसी, अगर मैंने अपनी खाला का कोई कर्ज देना था, मैंने अपनी फुफ्फो का कोई कर्ज देना था, तो उम्मीद क्या की जा सकती है कि वो कर्ज लेने खुद ही आएंगे। तो अल्लाह ने कर्ज का बात जिक्र पीछे क्यों कर दिया कि कर्ज वाले तो खुद ही लेने आ जाएंगे, बात समझे, यानी दलील कि वसीयत पहले क्यों कह दी, कर्ज बाद में क्यों, तो उसकी एक दलील इन्होंने बताई कि कर्ज का जिक्र बाद में इसलिए किया कि कर्ज ख्वाहों ने तो खुद ही मांग लेना, लेकिन जिनको आपने वसीयत में अपनी खुशी से कुछ दिया उनको तो पता भी नहीं कि आपने दिया, अल्लाह ने वसीयत का जिक्र पहले कर दिया। चलिए आगे देखते हैं, तकसीम विरासत का अदायगी कर्ज के बाद होना। اللہ تعالیٰ کا ارشاد ہے وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ. کم کون ہے ادھر؟ کون تم؟ مسلمان. لکھ لیں یہ آیت میں وہاں بھی ایسی پڑھاتی ہوں، یعنی مسلمان مردوں تمہارے لیے آدھا ہے جو چھوڑ گئی تمہاری بیویاں. اِلَّمْ يَكُلْ لَهُنَّ وَلَدٌ، یہ لَهُنَّ کون ہے؟ مسلمان عورتیں. یعنی مرنے والی عورت اگر بچے نہیں ہیں تو اس کی آدھی جائیداد میاں کو ملے گی. چھپاتے رہے ساری زندگی مردوں سے، مرتے ہی آدھی ان کی ہے. جو چھپایا ہوا ہے وہ بتا دیں آج. میں اکثر اپنے ہسبینڈ سے کہتی ہوں یہ بات، زندگی میں سارا آپ کا میرا بعد میں آدھا ہے. یعنی آپ خود کہہ دیں زندگی میں آپ کا ہے، آپ نے کیا کرنا ہے چھپا کے؟ ہاں تو بعد میں آدھا دیں یا آٹھواں حصہ دیں یا چوتھا دیں، لیکن زندگی میں ان کو کہہ دیں سارا آپ کا ہے، میں نے کیا کرنا ہے اپنا پیسہ لے کر، تو پھر دیکھیں وہ آپ کو کیا دیتے ہیں. ہاں لیکن یہ بس ایک آپ کو پتہ کی بات بتائیے. خیر وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ. ہاں یہ نہیں آپ کہہ سکتے کہ میرے مرنے کے بعد سارا آپ کا ہے، پھر یہ کس کے ساتھ زیادتی ہوگی؟ بچوں کے ساتھ، اور بچے نہ ہوں تو ماں باپ کے ساتھ. دیکھیے جب بچے نہیں آپ کے پاس ہوتے تو پھر تو بہت دور تک رشتے پیسے حصے ملتے ہیں، بھائی بہنوں تک چلی جاتی ہے چیز. تو زندگی میں آپ سارا دے دیں. اچھا جب بھی کوئی ایسی بات ہو نا، فلاں کو بعد میں دینا ہے، تو میرے ہسبینڈ مجھے کہتے ہیں ابھی دے دو. میں نے کہا آپ چاہتے ہیں بھائی مر جاؤں. یعنی میں آپ کو یہ بتا رہی ہوں کہ ذہن کتنا ہلکا رہتا ہے جب آپ کے دماغ پہ پیسہ نہیں ہوتا، یہ مطلب ہے. لائٹ رہیں، ریلیکس رہیں، تھوڑا نہیں سارے ہی لے لیں، سبھی کچھ لے لیں. جب آپ کو اپنا آپ جو دے گیا تو پیسہ کیا رہ گیا؟ بلیو می کہ میں صرف دیکھتی ہوں کہ شوہر بیوی کے تعلق میں پیسہ ایک بہت بڑی ہرڈل ہوتی ہے. جتنی لڑائیاں ہوتی ہیں، جھگڑے ہوتے ہیں، اختلافات ہوتے ہیں، جو معاملے ہوتے ہیں، اس میں 80% ریزن کہیں نہ کہیں وجہ پیسہ ہے. یہ بھائیوں کو بہت بھیجتے ہیں، یہ پاکستان بڑا بھیجتے ہیں، بیگم ہے تو میاں صاحب کہیں گے یہ پیچھے والوں کو تحفے بہت دیتی ہے، لیتی بہت ہے. ایک دفعہ اپنا پیسے کے مینجمنٹ سیکھ لیجیے، آپ کے تعلقات اپنے شوہروں سے بہت اچھے ہو جائیں گے، یہ میں پوری گارنٹی سے کہہ سکتی ہوں. ٹھیک ہے آپ کہتے ہیں ہم بھی کماتے ہیں وہ بھی کماتے ہیں، آپ کو مردوں کو اپنے مردوں کے پیسوں کی کوئی پرواہ نہیں، یہ اور بات ہے. اس میں اور کئی ایشو شروع ہو جاتے ہیں، پھر آپ ان کو مرد ہی نہیں مانتے، پھر آپ ان کو شوہر ہی نہیں مانتے. تو بہرحال جو اللہ نے ایک ترتیب رکھی ہے اس کے سامنے رکھیں. تو یہ چیز کیا ہے کہ مرد جب بیوی ایک عورت ہے اس کے بچے کسی سے بھی، اس شوہر سے یا کسی سے، تو وہ مر گئی تو اس کی آدھی جائیداد ولکم، آدھی تمہاری ہے. اور دوسرا سچویشن آپ نمبر ٹو لگا سکتے ہیں یا بی لکھ لیجئے، فَإِنْ كَانَ لَهُنَّ وَلَدٌ، اور اگر ان عورتوں کی اولاد ہے، مسلمان عورت ایک مر رہی ہے اور اس کے بچے بھی ہیں، تو فَلَكُمْ رُبُو مِمَّا تَرَكْنَا، تو تمہارے لیے چوتھا ہے. تم کون ہے؟ اس کا شوہر. تمہارے لیے اس کا ون فورتھ ہے. شرط کیا ہے؟ مِمْ بَعْدِ وَصِيَّةٍ، وصیت کے بعد، يُوصِينَ بِهَا، جو وہ وصیت کر جائیں گی، او دین، یا قرض. بات بات ہے، یہاں اصل ہمارا ٹاپک تو یہ ہے نا. پھر تھرڈ کیس کیا ہے؟ وَلَهُنَّ رُبُو مِمَّا تَرَكْتُمْ. اب مرد بھی تو پہلے مر سکتے ہیں نا بیوی سے، اللہ تعالیٰ سب کو سلامت رکھے، لیکن کوئی ایک تو پہلے جائے گئی نا. پہلی صورت، اگر تمہارا انتقال ہو گیا تو تمہاری بیوی کو رُبُو مِمَّا تَرَكْتُمْ ون فورتھ مل جائے گا جو تم نے چھوڑا. شرط کے لم یکن، اگر تمہارے بچے نہیں ہیں، یعنی مرد بے اولاد ہے، تو اس کی بیوی کو اس کی جائیداد کا ون فورتھ ملتا ہے، یعنی آؤٹ آف 100 25 مل جائیں گے اس کو. فورتھ کیس کیا ہے کہ اگر مرد کے بچے ہیں، اب اس بیوی سے ہیں یا کسی اور سے ہیں، ڈزنٹ میٹر، تو فلہن سمن مم ترکتم من بعد وصیت توصون بها او دین. فلہن سمن، تو ان کے لیے 1/8 ہے، آٹھواں حصہ، مم ترکتم، اس میں سے جو تم چھوڑتے ہو، مم بعد وصیت، وصیت کے بعد، توصون بها، جو تم کرتے ہو اس کو، او دین، یا قرض. تو یہ ترجمہ ایک سٹریچ میں پڑھ دیتی ہوں، اور تمہارے لیے اس کا نصف ہے جو تمہاری بیویاں چھوڑ جائیں اگر ان کی کوئی اولاد نہ ہو، بس اگر ان کی اولاد ہو تو تمہارے لیے ان کے چھوڑے ہوئے حصے میں سے چوتھا حصہ، اس وصیت کے بعد جو وہ کر جائیں یا قرض کے بعد، اور ان کے لیے اس میں سے چوتھا حصہ جو تم چھوڑ جاؤ اگر تمہاری اولاد نہ ہو، اور تمہاری اولاد اگر ہو تو ان کے لیے تمہارے چھوڑے ہوئے میں سے آٹھواں حصہ. شرط کیا ہے؟ اس جو تم کر جاؤ یا قرض کے بعد. اب یہ آیت تو واضح ہے، ٹھیک ہے. علامہ قرطبی کہتے ہیں اس آیت میں، ولا میراث الا بعد اداء الدین والوصیہ، یہ ہائی لائٹ کیجیے گا، میراث قرض کی ادائیگی اور وصیت کے پورا ہونے کے بعد ہے. یعنی جو بھی انہیریٹرز کو حصہ، اور عموماً وہ بچے بیٹے بیٹیاں ہی ہوتے ہیں، تو ان کو وصیت اور قرض کی ادائیگی کے بعد ہوگا. وارثوں کی صغیر صغر سنی، صغر سنی کہتے ہیں چھوٹے ہونا، اور اچھی حالت کی کمزوری کی صورت میں بھی وراثت کی تقسیم قرض کی ادائیگی کے بعد ہی ہوگی. بعض لوگ کہتے ہیں لو جی یہ تو بےچارے خود بڑے ضرورت مند ہیں، یا باپ نے اتنا نہیں چھوڑا ہوتا کہ بچوں کو کچھ بہت ملے تو لوگ کہتے ہیں نہیں جی اب ہم ان کا قرض نہیں پورا کر سکتے ہم بچوں کو ہی دے دیتے ہیں نہیں کرتے کیونکہ بس اللہ نے ایک ترتیب جو بتا دی وہی ٹھیک ہے. امام احمد اور ابن ماجہ نے حضرت سعد بن اطول سے روایت نقل کی ہے. چلیے اب یہ اپنے بھائی کا قصہ سناتے ہیں. سعد بن اطول کہتے ہیں کہ میرا بھائی مر گیا, میرے بھائی فوت ہوئے اور 300 دینار اور چھوٹے بچے چھوڑے, سو میں نے ان پر خرچ کرنے کا ارادہ کیا تو مجھے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا قرض کی بنا پر تمہارا بھائی بند کیا گیا ہے, بس جاؤ اور اس سے قرض ادا کرو. کیا سمجھ آیا؟ میرے بھائی فوت ہوئے, یعنی اب یہ صحابی ہے یہ کہتے ہیں ان کے بھائی فوت ہوئے اور 300 دینار اور 3 چھوٹے بچے چھوڑ دیے, ٹھیک ہے 300 دینار چھوڑ دیے اور چھوٹے بچے چھوڑ دیے. میں نے مطلب یہ کہ بچوں کے پاس اتنا موجود تھا کہ ان کی ضرورت پوری ہو جاتی باپ کے پیسے سے جو باپ نے چھوڑا تھا, سو میں نے ان پر خرچ کرنے کا ارادہ کیا کہ وہ پیسے میں اپنے ان بھانجو بھتیجوں پہ خرچ کر دوں یا اپنی طرف سے کر دوں. تو اللہ کے نبی نے کہا قرض کی بنا پر تمہارا بھائی بند کیا گیا, یعنی بھائی 300 دینار چھوڑ کر گیا تھا لیکن اس پہ قرض بھی تھا, تو انہوں نے وہ 300 دینار بھائی کے اس کے بچوں پہ لگانے چاہے. تو آپ نے کہا نہیں, ان کمزور بچوں پہ بھی نہیں لگاؤ, جاؤ پہلے قرض دور کرو. ہم کیا کہتے ہیں, ہائے یتیم بچے, ہائے دیکھو اب ان کا پیسہ ان پہ لگانے کے بجائے باپ کے قرض میں اتار رہے ہیں. اس بے کوشچن مارک. انہوں نے بیان کیا میں نے جا کر ان کا قرضہ ادا کر دیا, پھر میں نے واپس آ کر عرض کیا اللہ کے رسول میں نے ان کا قرضہ ادا کر دیا ہے, البتہ ایک عورت باقی ہے جو کہ ان کے ذمہ 2 دینار بتلا رہی ہے لیکن اس کے پاس گواہی نہیں ہے. نوٹ کیجئے, سارا قرضہ دے دیا اب صرف 2 دینار ہیں, اب وہ عورت جو ہے وہ گواہی نہیں لا رہی لیکن کہہ رہی ہے کہ 2 دینار میرے جو دینے تھے. آپ نے فرمایا ایتیہا فإنہا صادقۃن, اس کو ادا کر دو کیونکہ وہ سچی ہے. آج آپ کو پتہ چل رہا ہے نا کہ ہمارے پیمانے کتنے فرق ہیں اور ان کے کتنے فرق ہیں.